नूर वाली नूर वाली नूर वाली किताब कुरान मेरा नूर वाली किताब कुरान मेरा नूर वाली किताब।
الحمد لله رب العالمين والصلاة والسلام على سيد الأنبياء والمرسلين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم। प्यारे बच्चों, सबसे पहले आखिरी नबी सल्लल्लाहु अलैहि वआलिहि वसल्लम पर मिलकर दुरूद पाक पढ़ते हैं। मिलकर पढ़िए, सलात व सलाम अलैका या रसूल अल्लाह व अला आलिका व असहाबिका या हबीब अल्लाह सलात व सलाम अलैका या नबी अल्लाह وعلى آلك واصحابك يا نور الله। प्यारे बच्चों और किड्स मदनी चैनल के नाज़रीन, आप देख रहे हैं प्रोग्राम नूर वाली किताब। नूर वाली किताब कुरान मजीद है, नूर वाली किताब फुरकान हमीद है। प्यारे बच्चों, कुरान पाक पढ़ना भी सवाब का काम है और कुरान पाक पढ़ना सिखाना भी सवाब का काम है और कुरान पाक पढ़ना सीखना भी सवाब का काम है। कोई कुरान पाक की तालीम हासिल करता है उसको भी सवाब मिलता है, और कोई कुरान पाक की तालीम देता है यानी कुरान पाक सिखाता है तो उसको भी सवाब मिलता है। इतनी प्यारी किताब जिसको सीखने सिखाने वाले को सवाब मिलता है, तो हम भी ये सवाब कमाने के लिए यहाँ पर मौजूद होते हैं। हमारे इस प्रोग्राम के अंदर मुख्तलिफ सेगमेंट्स होते हैं, जिसमें से एक ज़बरदस्त सेगमेंट होता है जिसमें हम कुरान पाक की तिलावत भी सुनते हैं और कुरान पाक को दुरुस्त पढ़ने का क्या तरीका है उसका कोई ना कोई एक या दो कायदा भी सुनते हैं और उस पर अमल करने की भी नियत करते हैं। इसके अलावा और भी बहुत सारे सेगमेंट्स होते हैं जिनके ज़रिए से हम कुरान पाक की बहुत सारी मालूमात हासिल करने की कोशिश करते हैं और उन पर भी अमल करने की नियत करते हैं। बढ़ते हैं अपने प्रोग्राम के मुख्तलिफ सेगमेंट्स की जानिब, लेकिन उससे पहले शामिल करते हैं दुरूद पाक की एक फ़ज़ीलत। अल्लाह पाक के हबीब सल्लल्लाहु अलैहि वसल्लम ने इरशाद फरमाया कि मुझे हज़रत जिब्रील अमीन ने बशारत दी। बशारत दी का मतलब है खुशखबरी सुनाई, गुड न्यूज़ दी, गुड टाइडिंग दी। क्या क्या थी वो गुड न्यूज़? कि जो आप सल्लल्लाहु अलैहि वसल्लम पर दुरूद शरीफ पढ़ता है, अल्लाह पाक उस पर रहमत भेजता है, और जो आप सल्लल्लाहु अलैहि वसल्लम पर सलाम पढ़ता है, अल्लाह पाक उस पर सलामती नाजिल फरमाता है। तो हमें दुरूद भी पढ़ना चाहिए और सलाम भी पढ़ना चाहिए, यानी दुरूद व सलाम पढ़ना चाहिए। जुम्मे में बिलखसूस खसूसियत के साथ आपने देखा होगा कि दुरूद व सलाम का अहतमाम होता है ना। जुम्मे की नमाज के बाद खड़े होते हैं, बाअदब तरीके से हाथों को बांधते हैं, निगाहों को झुकाते हैं और झूम झूम के मुस्तफ़ा जाने रहमत पे लाखों सलाम, शमय बज़्मे हिदायत पे लाखों सलाम, जिस सुहानी घड़ी चमका तैयबा का चांद, उस दिल अफरोज साहत पे लाखों झूम झूम के सलाम पढ़ते हैं, दुरूद शरीफ पढ़ते हैं, सलाम पढ़ते हैं। तो खसूसियत के साथ वैसे भी दुरूद व सलाम पढ़ना चाहिए जब आप अकेले बैठे हुए हों, जब भी पढ़ें, और जब मस्जिद में हो और वहाँ पे दुरूद व सलाम हो रहा हो तब भी पढ़ें। यानी जहाँ भी मौका मिले दुरूद व सलाम पढ़ना चाहिए, इससे जी नहीं चुराना चाहिए, यानी भूल नहीं जाना चाहिए। बस बच्चे भूल जाते हैं दुरूद पाक पढ़ना, हम बहुत सारी चीज़ें याद रखते हैं, ये भूल जाएँ ये तो अच्छी बात नहीं है। एक मरतबा मोहब्बत के साथ पढ़ लीजिए, सल्लु अलल हबीब सल्लल्लाहु तआला अला मुहम्मद सल्लल्लाहु अलैहि वसल्लम। तो प्यारे बच्चों, अपने इस प्रोग्राम में सबसे पहले शामिल करते हैं पहला सेगमेंट और उसका नाम है तजवीद क्लास। हमारे सेगमेंट में हमारे साथ हमजा भाई कारी साहब मौजूद होते हैं और हमें अपनी प्यारी सी आवाज़ में कुरान पाक की तिलावत सुनाते हैं। सबसे पहले सुनते हैं कुरान पाक की तिलावत और फिर जानने की कोशिश करते हैं कि आज हमने कौन सा कायदा सीखना है। जी हमजा भाई।
أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم وأملي لهم إن كيدي متين أم تسألهم أجرا فهم من مغرم مثقلون أم عندهم الغيب فهم يكتبون فاصبر لحكم ربك ولا تكن كصاحب الحوت إذ نادى وهو مكظوم لولا من ربه لنبذ بالعراء وهو مذموم فاجتباه ربه فجعله من الصالحين وإن يكاد الذين كفروا ليزلقونك بأبصارهم لما سمعوا الذكر ويقولون إنه لمجنون وما هو إلا ذكر للعالمين آمنت بالله صدق الله العظيم
پیارے بچوں جن آیات کی آپ نے تلاوت سنی ہے وہ آپ کے سامنے بورڈ پر نظر آ رہی ہیں ہم مختلف قاعدوں کو ڈسکس کر رہے ہیں اور سیکھتے چلے آ رہے ہیں میم ساکن کے قاعدے ہم نے سیکھے نون ساکن اور تنوین کے سیکھے مدات کے سیکھے حرف لین کیا ہوتے ہیں حرف مدہ کیا ہوتے ہیں حرف قلقلہ کیا ہیں تقریباً ہم قواعد سیکھ چکے ہیں اور اب باری ہے ہجے کی ہجے کا مطلب ہے اسپیلنگ کہ حروف کو جوڑنا کیسے یہ پورا ایک کلمہ ہے نا ایک حرف ہوتا ہے اور مختلف حرف جب ملتے ہیں تو ایک کلمہ بنتا ہے اور بہت سارے کلمے جب ملتے ہیں تو ایک سینٹینس بنتا ہے ایک پورا جملہ بنتا ہے تو حروف ہمیں جوڑنے آئیں گے تو پھر ہمیں پتہ چلے گا کہ کلمے کو ہم نے پروناؤنس کیسے کرنا ہے درست طریقے سے پڑھنا کیسے تو ہجے کرنے کا بھی کچھ اصول ہیں کچھ قاعدے ہیں اگر آپ وہ سیکھ لیں گے اور سیکھنے کے بعد ہجے کریں گے نا تو پھر آپ سے غلطی نہیں ہوگی پھر آپ صحیح طرح حروف کو جوڑ پائیں گے اور جب آپ صحیح طریقے سے حروف کو جوڑ سکیں گے تو پھر آپ صحیح طرح تلاوت بھی کر سکیں گے چلیں آئیے آج ہم کوشش کریں گے کہ تین ہجے سیکھ لیں سب سے پہلی ہے میرے پاس جو میں نے آپ کو سکھانا ہے یہ اجراں فہم یہ ہے اجراں فہم یہاں پہ دو قاعدے ہو رہے ہیں نمبر ایک جیم ساکن میں ہو رہا ہے قلقلہ اج ہے نا آواز لوٹتی بھی آ رہی ہے نا اور تنوین میں ہو رہا ہے اخفا کیونکہ تنوین کے بعد حروف اخفا میں سے فا آ رہا ہے اب یہ سب آپ نے ماشاء اللہ سیکھ لیا ہے لیکن ان دو کلمے کی ہجے کیسے کریں گے میرے ساتھ مل کے پڑھیے حمزہ جیم زبر اج
حمزہ جیم زبر اج
را دو زبر رن
را دو زبر رن
را دو زبر رن
را دو زبر رن
اب یہ کیا بنا
اجرن
اجرن لیکن آپ کہیں گے میں نے تو یہاں پہ اخفا ہی نہیں کیا ابھی میں نے بتایا تھا نا کہ یہاں پہ اخفا ہوگا اور جب میں نے ان دونوں کلموں کو ملا کے پڑھا تو میں نے پڑھا تھا اجراں فہم راں اخفا کیا اور اگلا کلمہ پڑھ دیا لیکن جب میں اسپیلنگ کر رہا ہوں تو اس دوران تو میں نے ابھی اخفا ہی نہیں کیا بیٹا میں نے اس لیے اخفا نہیں کیا کیونکہ جب بھی آپ کسی کلمے کی ہجے کرتے ہیں اور ہجے کرتے ہوئے جیسے نون ساکن کا قاعدہ آئے گا تو نون ساکن کی ہجے ہوگی تنوین یہاں پر آ رہا ہے نا تنوین تو تنوین کی ہجے ہوگی اگر یہاں میم ساکن ہوتا جیسے یہاں پہ میم ساکن ہے یا میم ساکن ہوتا تو میم ساکن کی ہجے ہوتی تو میں جب تک اگلا حرف نہیں پڑھوں گا نا اس وقت تک گناہ نہیں کروں گا کیا ابھی میں نے فا پڑھا ہے نہیں پڑھا نا ہجے میں نے فا
نہیں پڑھا
جب فا ہی نہیں پڑھا تو اخفا بھی نہیں ہوگا کیونکہ جو اخفا ہو رہا ہے وہ ہو رہا ہے فا کی وجہ سے اخفا کس کی وجہ سے ہو رہا ہے؟
فا کی وجہ سے.
فا تو میں نے بھی پڑھا ہی نہیں ہے, میں نے تو ابھی صرف اجرن کی ہجے کی ہے, اب مجھے پتہ ہی نہیں آگے کیا ہے. یہ دیکھیں آپ کو پتہ آگے کیا ہے, آگے کا تو پڑھا ہی نہیں ہے ہم نے, تو اسی لیے جب یہاں پہ ہم نے آگے کچھ پڑھا نہیں ہے تو اخفا بھی
نہیں ہوگا,
اور اگر یہاں غنہ ہونا تھا تو غنہ بھی
نہیں ہوگا.
اخفا کہتے ہیں ناک میں آواز کو چھپانا, ہم چھپا دیتے ہیں نا, نون ساکن کو ظاہر نہیں کرتے, اس کو چھپا دیتے. اب دیکھیں, اب میں پڑھ رہا ہوں, فا زبر فا, میم پیش ہم, فہم, اب دونوں کو ملائیں گے, اجرم فہم, اب غنہ کر لیا نا, اخفا درست لفظ ہے اخفا, اب میں نے آپ اخفا کر لیا کیونکہ اب میں فا کو پڑھ چکا ہوں, اب فا کو پڑھ چکا ہوں, لہٰذا اب جب میں ملاتے ہوئے شروع سے پڑھوں گا تو میں یہاں پہ اخفا بھی کروں گا, اور جب میں صرف را تک ہجے کروں گا, ابھی فا نہیں پڑھوں گا, تو پھر اخفا کروں گا یا نہیں کروں گا؟
نہیں
کروں گا. یہاں پر آپ نے ایک اور بات نوٹ کی ہوگی, وہ یہ کہ میں نے اس کلمے کی اجرن کی اسپیلنگ الگ کی ہے اور فہم کی اسپیلنگ
الگ کی ہے.
یہ کیا, اس کا قاعدہ آپ سیکھ لیجئے, سمجھ لیجئے. دیکھیں جو تین حرفی کلمہ ہوتا ہے نا, تین حرفی یا اس سے زیادہ, ابھی تین حرفی کیا اتنا مشکل نہیں, آسان. یہ دیکھیں, ایک حرف, دو حرف, تین حرف, تین حرف ہو گئے, اسے کہتے ہیں تین حرفی کلمہ. چلے اس میں بتائیں کتنے حرف ہیں, تس الحم, ایک, دو, تین, چار, پانچ,
چھ.
تو یہ تین حرفی سے زیادہ ہے, تین حرفی سے زیادہ نا, چھ ہے نا, چھ تین سے زیادہ ہوتے ہیں, تین سے کم
زیادہ.
تین سے زیادہ ہوتے ہیں تو یہ تین سے زیادہ ہیں. چلے یہاں بتا دیں, ام لی, ایک, دو, تین اور
پانچ,
نہیں واؤ کو ہٹا دیتے ہیں, ام لی کی یا, تو یہ کتنے ہو گئے,
چار.
یہ تین سے زیادہ ہے تین سے کم, تین سے زیادہ. تو آپ نے یہ دیکھنا ہے آپ کو جس کلمے کی ہجے کرنے کا کہا جا رہا ہے تو کتنے کلمے ہیں, جیسے میں نے ان دونوں کی ہجے کی, اگر یہ دونوں کلمے تین حرفی ہیں یا تین حرفی سے زیادہ ہیں تو ان دونوں کی ہجے الگ الگ ہوگی, آسان ہے نا. اور اگر یہ تین حرفی کلمے نہ ہو بلکہ دو حرفی ہو, ایک دونوں میں سے, دو کلموں میں سے کوئی بھی ایک تین حرف سے کم ہو, اس میں تین حروف یا اس سے زیادہ نہ ہو بلکہ کم ہو, تو پھر آپ ایک ساتھ ہجے کر سکتے ہیں. جیسے یہ دیکھیں, یہ لکھا ہوا ہے ام تس الوہم, ام تس الوہم, ام یہ الگ کلمہ ہے ام, اور تس الوہم یہ الگ ہے. تو اب یہ تو تین ہیں یا دو ہیں,
دو,
دو.
اور یہ تین سے زیادہ ہیں یا اس سے کم ہے,
زیادہ.
ہاں تین یا تین سے زیادہ ہوں, تو یہ تو ہو گئے تین یا تین سے زیادہ, یہ تو اوکے ہے, لیکن یہاں پر کم ہے. اب ان کے الگ الگ ہجے نہیں کریں گے بلکہ ایک ساتھ ہجے کریں گے. یہ تھا ایک اصولی قاعدہ, ایک درست طریقہ, کہ اگر آپ اس طریقے سے ہجے کریں گے, الگ الگ پراپر وے میں کرتے ہوئے جائیں گے, تو آپ کے لیے ہجے کرنا بھی آسان ہو جائے گا اور آپ کے لیے جوڑنا بھی آسان ہو جائے گا. لیکن اگر آپ سارا جوڑتے ہوئے پڑھتے ہیں, آپ کہتے ہیں نہیں بھائی مجھے تو بہت مشکل لگ رہا ہے جو آپ نے بات بتائی, میں تو سارا ایک ساتھ پڑھوں گا, یہ میرے لیے آسان ہے, کوئی بات نہیں, آپ ایسے ہجے کر لیں, کوئی بات نہیں, آپ ایسے ہجے کر لیں, آپ سارا ملاتے ہوئے ہجے کر لیں. لیکن اگر آپ توڑ توڑ کے کریں گے نا تو وہ کرنا آسان ہے. جب آپ اردو پڑھنا سیکھتے ہیں, انگلش پڑھنا سیکھتے ہیں, پہلے چھوٹے چھوٹے جملے پڑھتے ہیں نا, بلکہ جملے بھی نہیں, چھوٹے چھوٹے ورڈس پڑھتے ہیں, ایک, دو, دو, تین, اما بارہ بھی آپ نے پڑھنا شروع کیا ہوگا, قرآن پاک پڑھنا شروع کیا ہوگا, تو ایک دم تو پوری پوری آیت نہیں پڑھ رہے ہوں گے, توڑ توڑ کے پڑھ رہے ہوں گے. تو اسی لیے جب آپ توڑ توڑ کے ہجے کرتے ہیں تو آپ کے لیے آسان ہو جاتے ہیں. چلیں دوسری ہجے سیکھتے ہیں. یہ دیکھیں لکھا ہوا ہے متین, میرے ساتھ اس کی ہجے کریں, میم زبر ما,
میم زبر ما,
تا یا زیر تی,
تا یا زیر تی,
اب ملائیں گے یا نہیں؟ ہاں ملائیں گے. متی,
متی,
نون دو پیش نون,
نون دو پیش نون,
کیا بن گیا؟
متین.
جی ہاں متین. اب پیارے بچوں یہاں پہ وقف بھی آ رہا ہے, آپ نے جس کلمے کی ہجے کی ہے وہاں پہ وقف ہو رہا ہے. تو جب آپ کسی ایسے کلمے کی ہجے کرتے ہیں جہاں پہ وقف ہو رہا, تو پہلے اس کی نارمل ہجے کرتے ہیں, جیسے بھی ہم نے کی, میم زبر ما, تا یا زیر تی, متی, نون دو پیش نون, متی نون, کر لی. اب آپ کہہ دیں وقف, کیا کہہ دیں؟ یہ بھی کہہ سکتے ہیں آگے وقف, وقف آگے آ رہا ہے نا, دونوں کہہ سکتے ہیں, خالی وقف کہہ دیں یا آگے وقف کہہ دیں. یہ کہہ کے اب آپ اس کو وقف میں پڑھیں, کوئی بتا سکتا ہے اس کو وقف میں کیسے پڑھیں گے؟ सारे बता सकते हैं, ये तो कमाल हो गया माशाल्लाह। चले आप बताएं, आपके पास माइक भी है जी।
मती,
जबरदस्त, बिल्कुल आपका जवाब दुरुस्त है। जब वक्त में पढ़ेंगे तो इसको खींचते हुए पढ़ेंगे, क्योंकि यहाँ पे मध्य आर्य का कायदा हो रहा है, वो मैं आपको सिखा चुका हूँ। हो सकता है नाम से आपको याद ना हो, क्योंकि मैंने नाम से चीज़ें कम याद कराई हैं, आपको पहचान ज़्यादा करवाई है, तो यहाँ पे ज़्यादा भी खींचना है। और दो ज़बर की तनवीन है, दो ज़बर की है, दो पेश की है,
दो पेश,
दो पेश की तनवीन है, और दो पेश की जो तनवीन होती है वक्फ में उसको साकिन कर देते हैं। तो हिज्जे करने के बाद जब हमने इसको वक्फ में पढ़ना था तो इसको हमने क्या कर दिया, साकिन कर दिया। तो ये थी दो हिज्जे आज मैंने आपको बताई हैं कि जब वक्फ में आप हिज्जे करेंगे तो कैसे करेंगे। पहले वसल में प्रॉपर नॉर्मल हिज्जे कर लेंगे, जिस तरह आम कलमे की हिज्जे करते हैं उसी तरह आप हिज्जे करेंगे, फिर आप कह दें वक्फ या कह दें आगे वक्फ, अब आप उसको वक्फ में पढ़ लें। इसी तरह जो कलमे तीन तीन हरूफ से मिलकर बनते हैं या तीन से ज़्यादा हरूफ से मिलकर बनते हैं और वो दोनों एक साथ आ जाएं, तो दोनों की अलग अलग हिज्जे करनी है, एक साथ
अलग
अलग हिज्जे करनी है, जी हाँ। लेकिन अगर उन दोनों कलमों में से कोई एक कलमा तीन हरफों से कम हो, जैसे ये तीन हरफों से कम है, अब इस पूरे कलमे की हिज्जे एक साथ करेंगे या अलग अलग करेंगे?
अलग अलग,
अलग अलग नहीं करेंगे, क्योंकि ये तो तीन हरफी है ही नहीं, बल्कि इनकी हिज्जे एक साथ करेंगे। अलग अलग इसलिए कहते हैं क्योंकि जब तीन हरफी या तीन हरफी से ज़्यादा कलमे बनते हैं ना, वो बड़े बड़े हो जाते हैं, हो जाते हैं बड़े बड़े, तो उनको एक साथ सारा जोड़ना बच्चों के लिए हो जाता है मुश्किल। इसलिए कहते हैं कि आप पहले कलमे की अलग हिज्जे कर लें और दूसरे कलमे की अलग हिज्जे कर लें, फिर दोनों को मिला के पढ़ लें, ये हो गया आपके लिए आसान। लेकिन अगर कोई कहता नहीं जी मैं तो दोनों की एक साथ कर सकता हूँ, तो आपको मना नहीं है, आप दोनों की भी एक साथ हिज्जे कर सकते हैं। इस तरीके से जब आप जोड़ के पढ़ेंगे, हिज्जे करके पढ़ेंगे, तो इंशाल्लाह अज़्ज़वजल हुरूफ से आपको कलमा जोड़ना आएगा और कलमों से आपको जुमला जोड़ना आएगा, फिर इंशाल्लाह आप पूरी आयात बा आसानी बगैर अटके पढ़ सकते हैं। अल्लाह करीम हमें अच्छे अंदाज से कुरान पाक पढ़ने वाला बनाए। प्यारे बच्चों, इसी के साथ हमारा सेगमेंट ख़त्म होता है, हम बढ़ते हैं अपने अगले सेगमेंट की जानिब और उसका नाम है सूरत और आयात के फजाइल। प्यारे बच्चों, इस सेगमेंट में हम कुरान पाक में मौजूद जो सूरतें हैं, आयतें हैं, उनकी फजीलतें सुनते हैं, उनकी शान, उनकी बरकत, और हम उनकी तिलावत करें उन सूरतों की, तो उससे हमें क्या बरकतें मिलेंगी, इस बारे में हम सुनते हैं। आज जो मैंने आपको बताना है ना, वो स्पेसिफिक किसी एक या दो सूरत के बारे में नहीं बताना, बल्कि सात सूरतों के बारे में बताना है। कितनी सूरतें? सात सूरतें। और वो सात जो सूरतें हैं छोटी सूरतें नहीं हैं, बड़ी बड़ी सूरत है। फिर सुने, सुनिए भाई। प्यारे बच्चों और किड्स मदनी चैनल के नाज़रीन, देखें कुरान पाक पूरा का पूरा अगर किसी को हिफ्ज़ हो तो बहुत अच्छी बात है, लेकिन अगर उसको कुछ मखसूस सूरतें जो अभी मैं बताने वाला हूँ अगर वो उसको याद हो जाए तो बड़ी कमाल की बात है। हदीस पाक में ख़ास तौर पर सूरह फातिहा, सूरह बकरा, आप गिनते रहें, मैं हो सकता है नाम पूछूँ आपसे, आपसे भी पूछूँगा, सही है। सूरह फातिहा, सूरह बकरा, सूरह आले इमरान, सूरह निसा, सूरह माईदा, सूरह आराफ और सूरतुल अनआम, ये तो याद ही नहीं हुई, तो बहुत सारी हो गई, याद हो गई, अच्छा माशाल्लाह। एक और बार बताता हूँ भाई, और अच्छी तरह याद करने की कोशिश करें, हो सकता है आखिरी आखिरी की रह गई हो। सूरह फातिहा आसान है, सूरह बकरा भी मशहूर है, सूरह आले इमरान उसके बाद आती आसान है, सूरह निसा, सूरह माईदा, सूरह अनआम, सूरतुल आराफ, कितनी हो गई? सात सूरतें हो गई। अल्लाह पाक के आखिरी नबी सल्लल्लाहु अलैहि वसल्लम ने इरशाद फरमाया, जिसने कुरान पाक की पहली सात बड़ी सूरतों का हिफ्ज़ किया, जिनके अभी मैंने नाम आपके सामने लिए, और इनकी तिलावत करता रहा, तो ये इसके लिए बहुत ज़्यादा सवाब का ज़रिया है। तो कितनी प्यारी बात है, वैसे सूरतें बड़ी बड़ी हैं लेकिन ये उनके लिए आसान है, उनके लिए बहुत आसान है जो कुरान पाक पूरा हिफ्ज़ करते हैं। बहुत सारे बच्चे पूरा कुरान पाक हिफ्ज़ कर लेते हैं, तो उनके लिए तो आसान है क्योंकि उनको तो ये सात सूरतें भी याद हो गई हैं। लेकिन जो पूरा कुरान पाक हिफ्ज़ नहीं कर सके, तो उनको चाहिए कम अज़ कम ये सात सूरतें तो हिफ्ज़ कर लें, अगर पॉसिबल हो। अगर पता है कि नहीं मैं तो पढ़ ही नहीं पाऊँगा, तो फिर कोशिश ये करनी चाहिए कि आप छोटी सूरतें हिफ्ज़ करें। लेकिन अगर आपको फजीलत पानी है, आखिरत का सवाब पाना है, बरकतें पानी है, तो बरकतें पाने के लिए थोड़ी बहुत मशक्क़त तो करनी पड़ती है, थोड़ी मेहनत तो करनी पड़ती है। आप ये सात सूरतें इंशाल्लाह हिफ्ज़ कर लेंगे और फिर اس کی تلاوت بھی کریں گے تو اللہ نے چاہا ہمیں ثواب کا بہت بڑا خزانہ ہاتھ آئے گا. اللہ پاک ہمیں قرآن پاک پڑھنے والا بنائے, قرآن پاک سے محبت کرنے والا بنائے, اور جن صورتوں کا بالخصوص احادیث طیبہ میں آیا کہ ان کو حفظ کریں, یاد کریں, ان صورتوں کو یاد کرنے کا اہتمام کرنے کی توفیق عطا فرمائیں. پیارے بچوں, بڑھتے ہیں اسی کے ساتھ اپنے اگلے سیگمنٹ کی جانب, اور اس کا نام ہے جواب ڈھونڈنے.
قرآن میرا نور والی کتاب.
پیارے بچوں, مقابلے کا وقت ہو گیا ہے اور ہم سب سے پہلے سلیکشن کریں گے, اس کے بعد بتائیں گے کہ یہ مقابلہ کیسے ہوگا. تو ٹیم اے سے کون آئے گا؟ ٹیم اے سے آپ آ جائیے, ادھر آ جائیں, اور ٹیم بی سے, ٹیم بی سے دو ہیں, تین ہیں, چار ہیں, بلکہ آپ آ جائیں, آپ ادھر چلے جائیے. شاباش, اپنی پوزیشن سنبھال لیں, مائک لینے کی ضرورت نہیں, لے لیا تو ٹھیک ہے, یہ بھی ٹھیک ہے. چلیں بھائی, مقابلہ ایسے کرنا ہے, آپ کے سامنے بورڈ پہ کتنے نمبر ہیں؟ چھ نمبر ہیں. بھائی آپ کے بورڈ پہ بھی چھ ہی نمبر ہیں, میرے پاس بھی چھ سوالات ہیں, سکس کوشچن ہیں. میں آپ سے چھ سوالات کروں گا, ان کے جوابات آپ نے لکھنے نہیں ہیں بلکہ تلاش کرنے. یہ ریڈ کلر کی باسکٹ آپ کو نظر آ رہی ہے, اس میں کلرفل اسٹرپس ہیں, ان میں جوابات لکھے ہوئے ہیں. آپ نے سوال غور سے سننا ہے اور پھر جواب تلاش کرنا ہے, وہ بھی صحیح جواب تلاش کرنا ہے. وہ جواب آپ کو مل جائے آپ نے بورڈ پہ تھمب ان کر دینا, پن لگی ہوئی ہے وہاں پہ آپ لگا دیجئے گا, اور سارے سوالات کے جواب آپ صحیح لگا دیں گے تو ڈیفینیٹلی آپ جیت جائیں گے. دیکھتے ہیں کون سی ٹیم جیتتی ہے. پھر مقابلہ شروع کریں؟
جی.
چلیں بھائی, پہلا سوال ہے, سورۃ الفاتحہ کا پہلا لفظ کیا ہے؟ سورۃ فاتحہ کا پہلا لفظ آپ نے نہیں ڈھونڈنا. اچھا, آپ نے بھی ڈھونڈنا ہے. او ہو, یہ بھول گئے تھے. ٹیم اے کو جواب مل گیا ہے اور ٹیم بی کو بھی جواب مل گیا ہے. ٹیم بی بھول گئے تھے یہ کہ مجھے بھی جواب تلاش کرنا ہے, لیکن مل گیا جواب. سوال نمبر دو, آیت کریمہ ہے لا الہ الا انت سبحانک انی کنت من الظالمین, یہ قرآن پاک کے کون سے پارے میں؟ تھوڑا سا مشکل ہو سکتا ہے یہ, کیونکہ ایک آیت کریمہ ہے. اور اچھا, آپ کے لیے آسان ہے, ماشاء اللہ, کیا بات ہے, آپ کو پتا ہے اس کا جواب, یہ تو بہت اچھی بات ہے. جن کو نہیں پتا, کڈس مدنی چینل کے ناظرین, آج ان کو بھی پتہ چل جائے گا کہ یہ آیت کریمہ آپ بہت پڑھتے ہیں اور اس کے ذریعے سے دعائیں بھی مانگتے ہیں, دعائیں قبول بھی ہوتی ہیں اللہ کے فضل و کرم سے. یہ ہے کس پارے میں؟ مل گیا ہے دونوں کا جواب. آپ کیا جواب لگایا آپ نے؟ اچھا بھائی, چلے دیکھتے ہیں. سوال نمبر تین ہے, قرآن پاک کی وہ کون سی سورت ہے جس کو تین بار پڑھنے سے, سورت ہے وہ پڑھنی ہوتی تین بار, تو تین بار پڑھنے سے ایک بار قرآن پاک پڑھنے کا ثواب مل جاتا ہے. ایک سورت ایسی ہے تین بار پڑھیں اور پورا قرآن پڑھنے کا ثواب مل جائے. کیا بات ہے, یہ اللہ کا فضل ہے, اللہ کا کرم ہے. ایسی کمال کی سورت, تین بار پڑھ رہے ہیں پورا قرآن پاک. کتنا ٹائم لگتا ہے نا پورا قرآن پاک پڑھنے میں. مکمل قرآن پاک کی بھی تلاوت ہوتی رہنی چاہیے, لیکن اس سورت کی برکتیں بھی اس طرح لینی چاہیے. مل گیا بھائی جواب, مل گیا. قرآن پاک تقریباً کتنے عرصے میں نازل ہوا؟ 23 سال میں, 25 سال میں, 30 سال میں, کتنے عرصے میں؟ قرآن پاک ایک ساتھ نازل نہیں ہوا ہے, بلکہ ہمیں تھوڑا تھوڑا کر کے پیارے نبی صلی اللہ علیہ وسلم کو قرآن پاک عطا کیا گیا ہے, موقع مناسبت سے قرآن پاک نازل ہوتا رہا ہے. دونوں نے جواب لگا دیا ہے. سوال نمبر پانچ, قرآن پاک کی سب سے چھوٹی سورت کون سی ہے؟ سب سے بڑی سورت تو سورہ بقرہ ہے, سب سے چھوٹی سورت, یہ تو آپ نے یہاں پہ لگایا تھا, یہ کیا ہو گیا؟ آپ ہٹا رہے ہیں, دکھائیے گا, مائک دیجیے, ان سے بات کرتے ہیں. آپ نے کیا کرنا چاہ رہے ہیں؟ آپ
یہ ہٹانا چاہ رہے ہیں.
آپ یہ ہٹانا چاہ رہے ہیں, اچھا, کہاں لگانا چاہ رہے ہیں؟ اچھا, آپ یہاں کیا لگائیں گے؟ یہاں پہ سورہ اخلاص لگائیں گے. چلے اچھا, لگا دیں, آپ کے لیے آپشن ہے. انہوں نے پہلے سورہ کوثر سلیکٹ کی, اور اس کے بعد سوال نمبر تین میں سلیکشن کرنے کے بعد انہوں نے کہا کہ لگتا ہے کچھ گڑبڑ ہو گئی. اب ان کو یاد آیا, انہوں نے وہاں کر دیا. آپ کو ہو سکتا ہے پہلے صحیح اور غلط ہو گیا ہو, یہ بھی تو ہو سکتا ہے نا. چلیں بھائی, انہوں نے جو ہے کچھ کریکشن کی ہے, آخر میں دیکھتے ہیں کریکشن صحیح ہے یا غلط. اب میرے پاس ہے آخری سوال, سوال نمبر چھ, قرآن پاک میں قل سے شروع ہونے والی صورتیں کتنی ہیں؟ قل سے شروع ہوتی ہیں, قاف لام پیش, قل. یہ بہت اہم مسئلہ ہے پیارے بچوں. کچھ بچے نا اس کو کل پڑھتے تھے, کل ڈنڈی والا کاف ہوتا ہے نا, ایک ہوتا ہے قوف موٹا. چار نہیں ہے؟ چار چاہیے, جب اس پہ ہے ہی نہیں تو وہ آنسر کیسے ہو سکتا ہے؟ یہ بھی تو سوچنے والی بات ہے. نہیں, ابھی آپ ان کی شکایت لگا رہے تھے اور اب آپ کی یہاں سے آوازیں آ رہی ہیں. अच्छा मतलब मान नहीं रहे लेकिन क्या करें, चार नहीं है तो इसलिए लगा रहे हैं। लेकिन आपका आंसर वैसे चार का है, आपका आंसर चार का है, आपका आंसर कौन सा है? आपका पाँच का ही है, कन्फर्म? अभी पूछते हैं ये क्या, नहीं ये तो गलत बात है, माइक दे दें भाई। पहले चार कहा अब एकदम पाँच के दिया, छः के छः सवालों के जवाब तो लगा दिए हैं। पहले सवाल का जवाब, पहले सवाल का जवाब है अलहमदू, जवाब सही गलत सही है। और दूसरे सवाल का जवाब है सत्तरवें पारे में, ये जवाब भी सही। और तीसरे सवाल का जवाब है सूरह इख़लास, ये जवाब भी सही है। और चौथे सवाल का जवाब है तकरीबन 23 साल माशाल्लाह, ये जवाब भी दुरुस्त है। और छठे सवाल का जवाब है सूरह कौसर, ये भी दुरुस्त। और छठे का जवाब 5 माशाल्लाह, ये भी दुरुस्त है। कितने गलत हो गए?
कुछ भी नहीं।
और सही कितने हो गए?
6
के 6 जवाब ठीक हैं। चले यहाँ पर आते हैं, आज यहाँ पर क्या हुआ है, कुछ अदल बदल किया था इन्होंने, चेंजिंग की थी, कुछ फ़ायदा हुआ उसका, लग रहा है कुछ फ़ायदा
जी?
अच्छा देखते हैं। अब प्यारे बच्चों आपको तो जवाब पता चल गए होंगे, अब आप लोगों ने मुझे बताना है, ठीक है? तैयार है बताने के लिए?
जी।
पहले सवाल का जवाब सही गलत?
सही।
दूसरे का?
सही।
तीसरा?
सही।
चौथा?
सही।
पांचवा?
सही।
और छठा?
सही।
ये क्या हो गया, सारे सही?
जी।
थोड़ी सी समझदारी दिखाई और गलती से बच गए। अपनी जगह पे तशरीफ रखें। माशाल्लाह प्यारे बच्चों दोनों टीमों ने अच्छा मुकाबला किया, ज़बरदस्त मुकाबला हुआ। और टीम बी की एक ज़बरदस्त बात, अच्छी बात ये लगी, इन्होंने पहले गलत आंसर सेलेक्ट किया, उसके बाद इन्होंने सोचा कि मुझसे गलती हो गई, और उसके बाद इन्होंने करेक्शन करने की कोशिश की और कर ली। ये बहुत अच्छी बात है। अगर आपको पता चल जाए कि आपसे गलती हो गई है तो फिर शर्माना भी नहीं चाहिए, डरना भी नहीं चाहिए, और चीटिंग भी नहीं करने, बल्कि अपना दिमाग इस्तेमाल करते हुए जो सही जवाब है वो तलाश करके वो आंसर सेलेक्ट कर लेना चाहिए। तो इस तरीके से आप आगे भी बढ़ते हैं, आपका हौसला भी बढ़ता है। अल्लाह पाक हमें सीखने वाला बनाए, सिखाने वाला बनाए। प्यारे बच्चों दोनों टीमें माशाल्लाह जीत गई हैं, हमें भी 6 सवालों के जवाब मिल गए हैं। अल्लाह करीम हमें कुरान पाक से मोहब्बत अता फरमाए। इसी के साथ ही हमारा प्रोग्राम ख़त्म होता है। इंशाल्लाह मिलते हैं अपने अगले प्रोग्राम में। अपना ख्याल रखिएगा। किड्स मदनी चैनल देखते रहिए। सल्लू अलैल हबीब सल्लल्लाहु तआला अला मुहम्मद सल्लल्लाहु अलैहि वसल्लम।
नूर वाली, नूर वाली, नूर वाली किताब कुरान मेरा, नूर वाली किताब कुरान।